समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, संसदको बजेट अधिवेशन जारी छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका विषयमा सांसदहरू बीच विभिन्न चरणका बैठकमा संवाद र छलफल जारी नै रहेको छ। आन्तरिक रूपमा आम सरोकारका विषयसँगै संसदमा केही अन्तर्राष्ट्रिय सवालमा पनि बेलाफाकत गर्मागर्मी बहस चल्ने गरेको छ। चाहे एमसीसीलाई व्याख्यात्मक टिप्पणीबाट अनुमोदन गर्ने विषय होस् या एसपीपीमा नेपालको सहभागिता हुने नहुने विषय होस्, संसद स्वयंमा सार्वभौम जनताको आवाज उठाउने थलो बनेकै छ। संसदसँगै विभिन्न संसदीय विषयगत समितिहरूमा पनि आम सरोकारका विषयमा विस्तृत छलफल गरिने हाम्रो संसदीय परम्परा छ। पछिल्लो समय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सदन समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ। अन्तर्सम्वादमा हामी प्रस्तुत प्रतिवेदनको अन्तरेमा के कस्ता विषय र मुद्दाहरू उठाइएका छन् बारे समितिका सभापति पवित्रा निरौला खरेलसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार माननीयज्यू, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
धन्यवाद।
हजुर, अब अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो वार्षिक प्रतिवेदन सदन समक्ष पेश गरेको विवरण आएको छ, तर त्यसको विस्तृतमा के छ? अलिकति आम सरोकारकै विषय हो। मूलत यो प्रतिवेदनमा के विषयहरू समेट्नु भएको छ? यहाँहरूले यहीँबाट कुराकानी शुरू गरौँ मान्यज्यू।
हजुर, हामीले विशेष गरी प्रतिवेदनमा समेट्ने भनेको हाम्रो वर्षभरिको वार्षिक प्रतिवेदन हो यो, र यसमा विशेषतः अघिल्लो वर्ष कोविड उन्नाइसको प्रभावको कारणले गर्दाखेरि हामीले वार्षिक प्रतिवेदन बुझाउन सकिरहेको अवस्था थिएन, र यो वार्षिक प्रतिवेदन नभएर यो चाहिँ झन्डै झन्डै दुई वर्ष लगभग दुई वर्ष जतिको चाहिँ प्रतिवेदन हो। र यो हाम्रो मात्र होइन, सबै समितिले चाहिँ यही ढंगले बुझाएको छ। र यसमा हामीले यो समय अवधिभित्र गरेका कामहरू र यसले बैठक बसेर सरकारलाई दिएका निर्देशनहरू, समिति र सरकार बीचको चाहिँ एउटा कामलाई तालमेल गरेर अगाडि जाने र सरकारलाई चुस्त दुरुस्त र व्यवस्थित गर्नका लागि र हरेक समय सरकारलाई चाहिँ तिनी एउटा निर्देशन दिनका लागि नै हामीले यो वार्षिक प्रतिवेदन बुझाउने गर्छौँ। र यसमा हामीले वर्षभरि गरेका कामको नै यसमा चाहिँ विवरणहरू पेश गरिएको हुन्छ।
अब संसदीय समितिलाई मिनी पार्लियामेन्ट पनि भनिन्छ। नियमित रूपमा संसद बैठक नबसे पनि संसदीय समितिहरूले आफ्ना विषयगत विषयमा निरन्तर सरकारवालासँग छलफल अन्तर्क्रियाहरू त जारी नै गरिराख्छ। यहाँले इंगित गरे जस्तै दुई वर्षको प्रतिवेदन यसपालि संयुक्त रूपमा यहाँले पेश गर्नु पर्यो। कोविड 19 को सन्दर्भमा मूलत कस्ता विषयहरू यसमा समावेश छन्? कोविडलाई लिएर शुरूका दिनहरूमा जनतामा के असन्तुष्टि थियो? पछि खोप लगायतका औषधि उपकरण खरिदमा पनि विभिन्न विवादहरू सतहमा आएका थिए। कसरी समेटिएका छन् ती विषयहरू?
यसमा कोविड 19 जब चाहिँ फैलियो, अब यो चाहिँ वास्तवमा नेपालमा मात्रै नभएर विश्वभरि नै कोविड 19 को प्रभाव परेको कारणले गर्दाखेरि हामीले सबैभन्दा सुरुमा त अब चाइनाबाट यो रोग सुरु भएको कारणले गर्दाखेरि चाइनामा पढ्न गएका हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई स्वदेश फर्काउनका लागि चाहिँ हाम्रो बैठक बसेको थियो, र त्यसमा चाहिँ हामीले मन्त्रीज्यूलाई पनि आमन्त्रण गरेर चाँडोभन्दा चाँडो चाहिँ चाइनामा बसेका हाम्रा विद्यार्थीहरूलाई स्वदेश फर्काउनु पर्छ भनेर हामीले जुन बैठकमा विषयवस्तु राखेर छलफल गरेका थियौं, र त्यस अनुसार तुरन्तै चाइनाबाट विद्यार्थीहरूलाई फर्काउने कामहरू पनि भयो। र त्यस पछाडि अझै कोविडहरू बढ्दै जाने क्रम चाहिँ जारी भयो, र कोविड बढ्दै जाने क्रममा चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा अरू ठाउँमा पनि रहेका हाम्रा नेपालीहरूलाई चाहिँ स्वदेश फर्काउनका लागि चाहिँ हामीले पहल गर्यौं, र त्यस अनुसार चाहिँ बाहिर भएका नेपालीहरूलाई पनि फर्काउनका लागि चाहिँ सरकारले विशेष जोड गर्यो, र फर्काउनका लागि कतिपय समयमा अलिकति ढिलासुस्ती हुने कामहरू पनि भयो, र त्यो ढिलासुस्तीलाई चाहिँ अझै छिटो गर्नका लागि चाहिँ हामीले गजगज्याउने काम गरिराख्यौं। र त्यति मात्रै नभएर अब स्वदेशमै चाहिँ रोगले अत्यन्तै ठूलो प्रकोप चाहिँ बढ्यो, बढिसकेपछि चाहिँ अब खोपको समस्याका कुराहरू चाहिँ आए, र खोप चाहिँ तुरन्त ल्याइनुपर्छ, र सबै नेपालीको चाहिँ पहुँचमा यो खोप हुनुपर्छ, र सबैले चाहिँ खोप पाउनुपर्छ भन्ने ढङ्गले चाहिँ हामीले बैठकमा चाहिँ कुराहरू उठायौं, र मान्य सदस्यहरूले अत्यन्त गम्भीरतापूर्वक नेपालमा यो फैलिएको रोगलाई चाहिँ नियन्त्रण गर्नका लागि चाहिँ आवाजहरू उठाउनुभयो, र सरकारलाई हामीले चाहिँ यिनै विषयहरूमा चाहिँ गजगाउने काम गरेका छौं।
अब संसदीय समितिबाट बेला बेलामा आम सरकारका गहन विषयहरूमा सिफारिश र निर्देशनहरू पनि जारी हुन्छन्, तर कतिपय अवस्थामा ती निर्देशनहरूलाई पालना गरिएन भन्ने खालका गुनासोहरू पनि हामी सुन्ने गर्छौं। अवस्था यस्तै हो अथवा कुनै पालना हुने कुनै पालना नहुने र त्यो भए नभएको अनुगमन गर्ने संयन्त्र पनि समितिले केही निर्धारण गरेको होला नि, यसबारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
अनुगमन भए नभएको कुरालाई हेर्ने त्यस्तो छुट्टी संयन्त्र त हाम्रो हुँदैन। हाम्रो समितिले चाहिँ त्यसलाई चाहिँ अनुगमन भए नभएको कुरामा चाहिँ हामी सरकारलाई बैठकमै निमन्त्रणा गर्छौँ र बैठकमै चाहिँ मन्त्रीज्यूहरू आउनुहुन्छ र त्यही चाहिँ हामीले दिएका हामीले निर्देशन दिएका जति पनि हुन्छन् त्यसमा चाहिँ किन भएन भन्ने खालको कुराहरू चाहिँ हामी त्यही उठाउँछौँ कुरा र त्यही उठाएर उहाँहरूले हुन नसकेका कारणहरू बताउने कुराहरू हुन्छ र त्यसमा चाहिँ तत्काल त्यसलाई कार्यान्वयन गर्नका लागि चाहिँ हामीले फेरि निर्देशन दिने काम पनि गर्छौँ। र अहिले भर्खरै मात्रै पनि अब समस्या के छ भनेदेखिमा हामीले अब स्थायी सरकार ल्याउनका लागि चाहिँ प्रयत्न गरेका हौँ र हिजोको पनि अनुभवहरू तितो अनुभवहरू हामीसँग छ जसको कारणले गर्दाखेरि स्थिर सरकार नभएको कारणले गर्दा बार बार सरकार परिवर्तन हुने जसले गर्दाखेरि चाहिँ निर्णय कार्यान्वयन नहुने एउटा सरकार आउने र छोटो समयमा फेरि त्यो सरकार जाने अर्को सरकार आउने यसो गर्दाखेरि निर्णय भएका कुराहरू पनि उहाँहरू समक्ष पुर्याउन पनि गाह्रो परिराख्ने र उहाँहरूले त्यसलाई अध्ययन गर्न पनि ढिलो हुने यस्तो समस्या रहेको थियो। त्यसले गर्दा हामी त हरेक मन्त्री हाम्रो समितिभित्रको कार्यक्षेत्रभित्रको चाहिँ मन्त्रालयमा मन्त्री आउने बित्तिकै हामी बैठकमा बोलाउँछौँ र बैठकमा बोलाएर हामीले निर्देशन दिएको जति पनि डकुमेन्टहरू छ त्यो हामी उहाँहरूलाई हस्तान्तरण गर्छौँ र त्यहीँनिर हामी सुझाउँछौँ कि हाम्रा यस्ता यस्ता किसिमका चाहिँ हामीले निर्देशनहरू दिएका छौँ मन्त्रीज्यू यसलाई कार्यान्वयन तदारुकताका साथ हुनुपर्छ भन्ने खालको कुरो चाहिँ हामी मिटिङबाटै उहाँहरूलाई सुझाउने काम गर्छौँ। अब अहिले हाम्रो पर्यटन मन्त्रालय अन्तर्गत नै अब यो छोटो अवधिमा अब पाँच वर्ष लगभग अब पुग्न लागेको छ हाम्रो पाँच वर्षको अवधि र यो अवधिमा अझै हाम्रो समिति गठन त एक वर्ष पछाडि मात्रै भयो यसले गर्दा चार वर्षको अवधि भनौँ यो चार वर्षको अवधिमा चाहिँ अब मन्त्रीहरू पर्यटन मन्त्रालयमा चाहिँ मन्त्री फरि जुन चेन्ज भएकै सातजना मन्त्री चाहिँ चेन्ज हुनुभएको छ त्यसले गर्दा सातजना मन्त्री चेन्ज भइराख्दाखेरि हामीले पठाएका निर्देशनहरू जो हुन्छ त्यसलाई अध्ययन गर्न नपाउँदै अर्को मन्त्री आउनुहुन्छ र यस्तै अवस्थाको कारणले गर्दा पनि कतिपय निर्णयहरू कार्यान्वयन हुन सकेका छैनन् तर हामीले त्यसलाई चाहिँ बार बार उहाँहरूलाई चाहिँ यो जुन निर्णय चाहिँ कार्यान्वयन हुनुपर्छ भन्ने खालको कुराहरू चाहिँ गरिरहेको अवस्था छ र कतिपय निर्णयहरू चाहिँ कार्यान्वयन हुन नसकेको अवस्था छन् जो परराष्ट्र मन्त्रालय अन्तर्गतका पनि कतिपय निर्णयहरू कार्यान्वयन हुन नसकेको अवस्थामा छन् तर हामीले मन्त्रीज्यूलाई बोलाएर कुरा गर्दा हामी प्रयत्नशील छौँ कि निर्णयहरूलाई कार्यान्वयन गर्छौँ र यहाँहरूले दिनुभएको निर्देशन सरकारलाई बलियो बनाउनकै लागि हो र सरकार र समिति बीचको चाहिँ एउटा सम्बन्धलाई व्यवस्थित गर्नका लागि र यसलाई अगाडि बढाउनका लागि नै हो। यसले गर्दा यसमा हामी गम्भीर छौँ र यी जुन मुद्दाहरूका सन्दर्भमा यी निर्देशनहरूका सन्दर्भमा चाहिँ हामी यो कार्यान्वयनको पाटोमै जान्छौँ भन्ने खालका चाहिँ
हजुर जस्तो माननीयज्यू होइन अब विगतका दिनहरूमा अलिकति अन्तर्राष्ट्रिय सम्बन्धसँग सरोकार राख्ने विषय भन्दाखेरि एमसीसीको विषय अत्यन्तै पेचिलो भएर आएको थियो, सरकारलाई पनि निकै अप्ठ्यारो परिरहेको जस्तो अवस्थामा अन्तत्वगत राजनैतिक दलहरूबीच एउटा व्याख्यात्मक टिप्पणीबाट एमसीसीलाई अनुमोदन गर्ने जुन निर्णय गर्यो त्यस बीचमा समितिसँग पनि यो विषय त धेरै अन्तर्क्रियामा आएको विषय हो नि, होइन यहाँले कसरी डिल गर्नुभयो यो यति यति जटिल विषयहरू डिल गर्दाखेरि विज्ञ विशेषज्ञहरूको राय सल्लाह लिनेदेखि लिएर विभिन्न संयोजनकारी भूमिकाहरू गर्नुपर्छ, नयाँ नक्सा जारी गर्ने समयमा पनि त्यही किसिमका होइन एउटा अन्तर्राष्ट्रिय सम्बन्धमा दरार आउँछ कि भन्ने खालका सावधानी अप्नाउनु पर्ने पनि थियो, त्यस यो अन्तर्राष्ट्रिय मामिला आफैमा पनि एउटा पेचिलो विषय भएको हुनाले कसरी डिल गरिन्छन् अलिकति अप्ठ्यारा सवालहरूमा?
अप्ठ्यारो सवालहरूमा त हामीले विशेष गरी विज्ञहरूसँग राय परामर्श लिन्छौँ होइन विभिन्न ढङ्गले चाहिँ राय परामर्श लिएर चाहिँ हामी अगाडि बढ्छौँ सरकारवालाहरूसँग राखेर हामी छलफल गरेर अगाडि जान्छौँ र यहाँले भने जस्तो चाहिँ अब एमसिसीकै सन्दर्भमा चाहिँ हाम्रो समितिमा त्यस्तो लामो छलफल अथवा विज्ञहरू राखेर छलफल त्यस्तो धेरै भएन, हामीले छुट्टै ढङ्गले छलफल गर्ने कामहरू गर्यौँ तर आधिकारिक ढङ्गले समितिमै बसेर यो विषयमा चाहिँ विज्ञहरू बोलाएर हामीले छलफल गरेनौँ। अनि नगर्नका कारण के हो भन्दा यहाँले सोध्नु होला, र यो एमसिसी विषय चाहिँ वास्तवमा यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिभित्र आउने विषय होइन, यसको कार्यक्षेत्रभित्र पर्दैन, यो अर्थ समितिभित्र पर्ने विषय भएको कारणले गर्दा यो विषयमा छलफल गर्न आवश्यक छैन भन्ने खालको कुरो चाहिँ हामीले जुन हामीलाई त्यो किसिमको चाहिँ जुन कुरा भएको कारणले गर्दाखेरि नै हामीले त्यो विषयलाई चाहिँ छलफल गरेनौँ।
अब अहिले पछिल्लो पटक जारी रहेको एउटा सवाल होइन एसपीपीमा नेपालको सहभागिता, हिजोको दिनमा प्राकृतिक प्रकोपको सामना गर्नको लागि चाहिँ त्यस प्रकारको सहयोग आवश्यकता थियो, त्यसकारण तत्कालीन समयमा त्यतिखेरको आवश्यकता पूरा गर्नलाई हामी एसपीपीमा सहभागी हुने मनसाय व्यक्त गर्यौं। तर स्वयं एसपीपी पनि एउटा सैन्य रणनीति अन्तर्गतको परियोजना हो भनेर पछि पुष्टि भइसकेपछि त्यो निरन्तरतालाई तोड्नुपर्छ भनेर अहिले जसरी क्याबिनेटबाट निर्णय पनि भइसकेको छ, यो अवस्थामा एसपीपीको विषयप्रति मान्यज्यूहरूको अथवा यहाँको समितिको कस्तो किसिमको धारणा बन्यो अथवा के प्रकारको चाहिँ बहस भयो यो विषयमा?
हजुर, यो विषयमा गम्भीरतापूर्वक बहस भयो र यसमा एकचोटि होइन पटक पटक हाम्रा बैठकहरू बसेका छन् र यस विषयमा हामीले परराष्ट्र मन्त्रीज्यूलाई नै आमन्त्रण गरेर पनि छलफल गर्यौं, त्यसै गरी हामीले प्रधान सेनापतिलाई पनि बोलाएर हामीले छलफल गर्यौं, त्यसरी नै हामीले रक्षा सचिवलाई पनि बोलाएर चाहिँ हामीले छलफल गर्यौं र यसमा चाहिँ हामीले प्रधानमन्त्रीलाई पनि आमन्त्रण गरेका थियौँ र तर प्रधानमन्त्री हाम्रो बैठकमा आउन सक्नु भएन, आउनु भएन उहाँ। र यस विषयमा शुरूका दिनहरूमा हो नेपालमा चाहिँ एउटा दैविक प्रकोप अथवा प्राकृतिक प्रकोप परेको कारणले गर्दाखेरि भूकम्पको कारणले गर्दा यहाँ धेरै समस्याहरू रहेका थिए र यी समस्यामा चाहिँ छिमेकी राष्ट्रहरूले अथवा अन्तर्राष्ट्रिय क्षेत्रले एउटा नेपालमा परेको जुन प्राकृतिक प्रकोपमा सहयोग गर्ने जुन उहाँहरूले मनसाय देखाउनु भयो र त्यो सहयोग हामीले दिनु पनि आवश्यकता थियो र त्यो हामीले दिउँ पनि र त्यो बेलामा चाहिँ एसपीपी नेपाल आइरहँदाखेरि यिनै प्राकृतिक प्रकोपलाई चाहिँ यी समस्यालाई समाधान गर्नका लागि चाहिँ उहाँहरूले त्यो किसिमको स्ट्राटेजी बनाएर आउनुभएको थियो र यसलाई हामीले स्वीकार गरेका थियौँ। तर पछि पछिका दिनमा यो चाहिँ इन्डो पेसिफिक स्ट्राटेजी चाहिँ यसमा घुस्यो र इन्डो पेसिफिक स्ट्राटेजी लिएर उहाँहरू आउनुहुन्छ भने यो नेपाललाई स्वीकार्य छैन। नेपाल एउटा असंलग्न परराष्ट्र नीति अन्तर्गत चलेको एउटा राष्ट्र हो, एउटा स्वतन्त्र सार्वभौम एउटा भौगोलिक अखण्डता र स्वाधीनता राष्ट्र हो, यस कारणले गर्दाखेरि एसपीपी हामीलाई आवश्यक छैन र नेपाल यसमा संलग्न हुन चाहँदैन हुँदैन भन्ने खालको कुराहरू चाहिँ हाम्रो समितिमा गम्भीर छलफल भयो र सबै समितिका मान्य सदस्यहरूले एकदम एक मना एकताका साथ नै सबैको धारणाहरू एक भएर चाहिँ उठेको थियो र त्यही अनुसार चाहिँ हामीले चाहिँ सरकारलाई निर्देशन दिने काम गर्यौँ र निर्देशन दिँदाखेरि अब यसमा चाहिँ एसपीपीलाई चाहिँ नेपालमा चाहिँ भेट्याउने कि भन्ने किसिमको कुराहरू पनि पहिले थियो कि अथवा के थियो त्यसको बारेमा चाहिँ हामीले धेरै कुराहरू जानकारी लिन सकेनौँ र हामीले सरकारलाई नै बोलाएर त्यस विषयमा चाहिँ अलिक गम्भीर छलफल गर्ने चाहिँ हाम्रो सोच थियो। तर अब प्रधानमन्त्रीज्यू नआइसकेपछि हामीले परराष्ट्र मन्त्रीसँग गम्भीरतापूर्वक छलफल गर्यौँ र उहाँले पछिका दिनहरूमा चाहिँ नेपालमा चाहिँ एसपीपी चाहिँ संलग्न नहुने, एसपीपीमा नेपाल संलग्न नहुने भन्ने खालको धारणा चाहिँ अभिव्यक्त गर्नुभयो र त्यसपछिका समयमा चाहिँ हामीले फेरि पनि बैठकको चाहिँ निमन्त्रणा गरिरहेका थियौँ, बैठक डाकिरहेका थियौँ तर त्यसै बीचमा चाहिँ क्याबिनेट डिसिजन भएर एसपीपी नेपालमा एसपीपीको संलग्न नहुने अथवा नेपाल एसपीपीमा संलग्नता नहुने भन्ने खालको कुराहरू चाहिँ जुन क्याबिनेट डिसिजनबाट पनि भयो र त्यही कुरो चाहिँ संसदमा पनि उठ्यो भन्ने खालको कुराहरू भयो। म त्यही बेलामा चाहिँ संसदमा कुरा उठिरहेको सन्दर्भमा चाहिँ म आफ्नो जिल्ला गृह जिल्ला गएको थिएँ र त्यहाँ के सवालमा कुरा उठ्यो त्यो धेरै कुराहरू मेरो कामले चाहिँ सुन्न पाएन, तैपनि अब त्यसबाट चाहिँ संसदमा पनि कुराहरू उठेको कुराहरू चाहिँ जानकारी भयो र त्यसपछिका दिनमा चाहिँ एसपीपीमा संलग्न नहुने भनिसकेपछि पनि फेरि पनि हामीले हिजोका दिनहरूमा चाहिँ नेपालले अमेरिकालाई लेखेका विभिन्न किसिमको डकुमेन्टहरू जो चाहिँ एसपीपी लागू गर्नका लागि नेपालमा निमन्त्रणा गर्नका लागि चाहिँ त्यस्ता किसिमको डकुमेन्टहरू कुनै तयार गरेका छन् भने त्यो हामीलाई प्राप्त हुनुपर्छ, हाम्रो समितिमा छलफल हामी गर्नेछौँ भनेर हामीले बारम्बार कुरो उठायौँ र यसरी हामीले पत्रचार गरिरहेको सन्दर्भ छ। अहिले पनि हामीले पत्रचार गरिरहेका छौँ कि त्यस बेलाको चाहिँ डकुमेन्टहरू यदि छन् भनेदेखि हामीले प्राप्त गर्यौँ, हामी त्यसलाई चाहिँ अध्ययन गर्छौँ भन्ने खालको कुराहरू गरेका छौँ तर अहिलेसम्म हामीले ती डकुमेन्टहरू प्राप्त गर्न सकेका छैनौँ।
जस्तो माननीयज्यू होइन हिजो मात्रै पनि माननीय भीम रावलजीले रोस्ट्रममा अलिकति अवरोध खड़ा गरेर यही विषयमा आफ्ना अडानहरू फरक कोणबाट दोहोर्याउनु भयो कि सरकारले यदि क्याबिनेटले निर्णय गरेको हो भने त्यो विषयमा सार्वभौम संसदलाई जानकारी गराउनुपर्छ, त्यसको लागि चाहिँ रूलिङ गर्नु पर्यो भनेर सभामुखलाई अलिकति राखराखी पारेको चाहिँ त्यहाँ दृश्य पनि हामीले देख्न पायौं। अब कहिलेकाहीँ गहन विषयहरूमा घम्साघम्सी पनि हुन्छ होइन, अब यस्ता विषयहरू समाधान गर्न खोज्दा खोज्दै पनि त्यसका तुसहरू अझै पनि बाँकी रहन्छन्। धेरै विषयहरू होला नि होइन, जो यहाँले समितिमा छलफल गर्नुहुन्छ, त्यसलाई उठान गर्नुहुन्छ, धेरै मानिसहरूले त्यसबारे जानकारी गर्छन्, वाद विवाद क्रिया अन्तर्क्रिया भइ नै रहन्छ। यस्ता अरू उदाहरणहरू पनि छन् जुन विषयहरू चाहिँ समितिमा अलिकति डिल गर्न अलिकति गाह्रो भएको अथवा त्यसको निचोडमा पुग्न नसकिएको विवाद यथावत रहेका यस्ता विषयहरू सन्दर्भहरू पनि धेरै होला नि होइन।
अवश्य पनि हुन्छन् नै, किनभने घम्साघम्सी हुनु आवश्यक पनि हुन्छ, कतिपय विषयमा प्रश्न हुनुपर्ने आवश्यकता हुन्छ र ती विषयहरूमा छलफल हुन्छ। तर वास्तवमा सम्बन्धित सदनमा यस्ता विषयहरू जुन विषयहरू राष्ट्रका हितकारक छैनन्, राष्ट्रका अहित गर्ने किसिमका चाहिँ विषयवस्तुहरू छन् भने र त्यस्ता विषयवस्तुहरू चाहिँ एउटा सम्बन्धित सदनमा ल्याइनै पर्छ र सम्बन्धित सदन स्पष्ट हुनुपर्छ त्यसमा, र यो कुराहरू हामीले बार बार उठाएका छौँ र मान्य भीम रावलले पनि घटना यो कुराहरू उठाउनु भएको छ। यो अत्यन्त ठिक कुराहरू उठाइराख्नु भएको छ र यो हाम्रो समितिको भावनालाई उहाँले चाहिँ त्यहाँ प्रतिनिधित्व गर्नुभएको छ। यो ठिकै कुराहरू चाहिँ आएका छन् र यस्ता विषयहरू अरू पनि धेरै विषयहरू छन्। यो सबै विषयको बारेमा मैले यहाँ
त्यो विस्तृत कुरा हामी कुनै अर्को सन्दर्भमा गरौँला। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्र निरौला खरेलसँग। सभापति, जस्तो नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्दा हाम्रो परराष्ट्र मन्त्रालय, हाम्रो कूटनीतिक सञ्जाल विश्वका महत्वपूर्ण देशहरूमा हामीले आफ्नो कूटनीतिक निकाय स्थापना गरेका छौं, एम्बेसीहरू क्रियाशील छन्। कतिपय ठाउँमा प्राथमिकताहरू अलिकति फरक छन्। अहिले खाड़ी मुलुकहरूमा जाने नेपालीहरूको समस्यामा बढ़ी केन्द्रित रहनु परेको जस्तो हुन्छ, त्यहाँ पनि विभिन्न समस्याहरू छन्। त्यसै गरी विश्वका शक्ति राष्ट्रहरू, छिमेकी मुलुकहरू, भारत, चीन, अमेरिका, युरोपेली संघ होइन बेलायतसँग गोर्खाली सेनाको विषयमा बेला बेलामा विषयहरू उठान हुने गर्छन्। राष्ट्रसंघमा हाम्रो चाहिँ शान्ति मिशन निरन्तर क्रियाशील छ भने जुन दायरा र जुन जिम्मेवारी समितिलाई दिए कति धेरै विषयहरू यहाँले डिल गर्नुपर्ने हुन्छ अथवा ती विषयहरू चाहिँ कतिको स्पष्ट रूपमा चाहिँ यहाँहरूलाई कार्यादेश आएको छ, कसरी फंक्सन भइरहेको छ अन्तर्राष्ट्रिय सम्बन्ध समिति, यसबारेमा पनि अलिकति जानकारी गराइदिउ न।
हजुर, अब अन्तर्राष्ट्रिय सम्बन्ध समिति भन्ने बित्तिकै अन्तर्राष्ट्रका विभिन्न देशहरूसँगको राजदूतहरूसँग विभिन्न देशहरूसँगको एउटा चाहिँ नजिकको सम्पर्क राखेरै हामीले राम्रो गर्नुपर्ने हुन्छ। तर अब यस्ता विषयहरूमा कतिपय सवालमा चाहिँ हामीले अन्तर्राष्ट्रिय क्षेत्रको जुन किसिमको जिम्मेवारी हामीले प्राप्त गरेका छौँ, यो समितिले प्राप्त गरेको छौँ, यसको कार्यक्षेत्र अत्यन्तै धेरै छ, अत्यन्तै धेरै छ। यो पाँच वर्षमा काम गर्ने हो भनेदेखि हामी कुनै पनि दिन र कुनै पनि रात हामीले खाली राखेर काम गर्न काम नगरिकन बस्न सक्ने स्थिति नरहेको हो। त्यस्तो धेरै चाहिँ हाम्रो चाहिँ विषयवस्तुहरू छन्, तर त्यो सबै विषयवस्तुमा हामी चाहिँ पस्न सकेनौँ, काम गर्न सकेनौँ भन्ने पनि मलाई लागेको छ। किनभनेदेखि सुरु सुरुका दिनहरूमा त यसलाई व्यवस्थित गरेर चाहिँ अगाडि जानका लागि नै हामीले केही टाइम लाग्यो र वास्तवमा यस विषयमा अलिकति हामी चाहिँ गहनता साथ अगाडि बढ्न थाल्यौँ। त्यसपछाडि चाहिँ अब कोभिडको समस्या र अन्य विभिन्न किसिमको राजनीतिक उथलपुथलको समस्याहरू, विभिन्न समस्याको कारणले गर्दाखेरि पनि हामीले जति गहिराईमा गएर चाहिँ काम गर्नुपर्ने हो त्यति अलिकति हामीले गर्न सकेनौँ। जति पनि विषयवस्तुहरू उठाएका छौँ यी विषयवस्तुहरू चाहिँ गम्भीरतापूर्वक हामीले उठाएका छौँ। र अब यसमा के हुन्छ भने अन्तर्राष्ट्रिय क्षेत्र बाट चाहिँ नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रको एउटा सम्बन्धलाई सुमधुर बनाउनका लागि चाहिँ त्यहाँबाट आउने प्रतिनिधि मण्डल हुन्छ, त्यहाँबाट आउने विभिन्न किसिमको चाहिँ जुन समितिहरू, संसदीय समितिहरू पनि हुन्छन्, यी समितिहरू नेपाल आइरहँदाखेरि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध समिति र त्यो समिति बीचको चाहिँ एउटा चाहिँ जुन सम्पर्क, उहाँहरू हाम्रो बीचको एउटा भेटघाट लाई चाहिँ एउटा जीवित राख्नुपर्ने, त्यो गर्नुपर्ने कुराहरू हुन्छ। तर त्यस्तो भइरहेको छैन, अहिले पनि यसलाई चाहिँ व्यवस्थित ढंगले चाहिँ मिलाएर अगाडि जान सक्ने अवस्था चाहिँ रहेको छैन। जस्तो विदेशबाट आएका प्रतिनिधि मण्डलहरू कुन प्रयोजनको लागि आउनुभएको हुन्छ, अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग चाहिँ जुन यसको चाहिँ
जानकारी नहुने र भेटघाट नहुने स्थितिको पनि स्थिति छ र यसमा मैले बार बार परराष्ट्र मन्त्रालयमा चाहिँ कुराहरू उठाएको छु मेरो समितिले पनि उठाएको छ यसमा र यसरी उठाउँदाखेरि त्यो चाहिँ कतिपय आफ्नै कामको लागि अन्य समितिहरूसँगको सम्पर्कको कारणले गर्दा आएको हुन्छ भन्ने किसिमको जवाब पनि हामीले पायौँ तर त्यो होइन अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई चाहिँ बाहिरबाट आउने जुनसुकै समितिहरूको पनि सम्पर्क हुनुपर्छ छोटो होस् या लामो होस् यसमा चाहिँ हामी बिचमा चाहिँ एउटा संवाद हुन पाउनुपर्छ भन्ने किसिमको कुरा चाहिँ हामीले उठाएका छौँ र यसलाई अलिकति व्यवस्थित गर्न बाँकी रहेका कुराहरू छन् र यस्तै गरी अब अन्तर्राष्ट्रिय क्षेत्रमा गएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ विभिन्न समयमा विभिन्न किसिमको दुःखहरू पाउनु भएको छ र हाम्रो समितिको कार्यक्षेत्रभित्र यसको यसले हेर्न सक्ने क्षेत्रभित्रका कामहरू चाहिँ हामीले त्यो पनि हामीले गरिरहेका छौँ कतिपय नेपालीहरू विदेशमा गएर चाहिँ उनी आफ्नो ज्यान गुमाउनु पर्ने स्थिति छ उहाँलाई तत्काल नेपाल ल्याउनका लागि चाहिँ हामीले पहल गरेका छौँ र त्यहाँ गएर चाहिँ काम गर्ने सन्दर्भमा काम नपाएर छटपटिरहेको अवस्था छ र त्यो छटपटिरहेको अवस्थामा चाहिँ जुन यो चाहिँ श्रम मन्त्रालय अन्तर्गत हेरिने कुराहरू हुन् यो हाम्रो समितिको कार्यक्षेत्रभित्र पर्दैन तैपनि त्यो हिजो श्रमसँग जोडिएकै यो अन्तर्राष्ट्रिय सम्बन्ध समिति र श्रम समिति एकै ठाउँ रहेछ हिजोको दिनमा पनि त्यो कुरा बुझेर हामी समक्ष चाहिँ निवेदनहरू आउँछन् हामीले त्यसलाई चाहिँ सम्बन्धित समितिमा पठाइदिने र श्रम मन्त्रालयसँग बसेर चाहिँ सहयोग गर्ने कुराहरू गर्ने पनि हामीले गरिरहेका छौँ र यस्ता धेरै कामहरू चाहिँ यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चाहिँ हेर्ने कामहरू छन् त कूटनीतिक ढङ्गले चाहिँ हामीले कतिपय कुराहरू पेश गर्नुपर्ने हुन्छ कतिपय सवालमा सिधै यसो हेर्दाखेरि अलिकति यसरी गए हुन्थ्यो नि भन्ने किसिमको कुराहरू आउँछन् तर त्यसरी भन्दा पनि एउटा अन्तर्राष्ट्रियको सम्बन्ध भनेको यो एउटा दीर्घकालीन सम्बन्ध हो यो क्षणिक सम्बन्ध होइन दुई दिनमा यो चाहिँ मिल्ने र भत्काउने कुराहरू हुन्न यस कारणले गर्दाखेरि कूटनैतिक तवरले कुनै पनि समस्याहरू हल गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ कूटनीतिक राम्रो भयो भने राजनीति पनि त्यसमा चाहिँ राम्रो बनेर जाने हुन्छ यस कारणले गर्दाखेरि हरेक क्षेत्रमा काम गर्ने सन्दर्भमा सोचेर गम्भीर बनेर नै त्यसको चाहिँ डिसिजन लिनुपर्ने हुन्छ र त्यही ढङ्गले चाहिँ हामीले निर्णय गर्दा र हामीले निर्णय दिँदा पनि कूटनीतिक ढङ्गले नै त्यसलाई समस्यालाई समाधान गर्नका लागि चाहिँ हामीले सरकारलाई निर्णय दिएका हुन्छौँ र यससँग यसमा अझै पनि नेपालले वास्तवमा नेपाल एउटा अप्ठ्यारो स्थितिबाट चाहिँ हामी अगाडि बढिरहेका छौँ ठुला ठुला दुईटा राष्ट्रको दुईटा जुन उत्तर र दक्षिण छन् र यसो मैले भनिरहँदाखेरि हाम्रो नेपाल सानो हो भनेर म भन्न चाहन्न किनभने नेपालको पनि एउटा सार्वभौम अधिकार अथवा नेपाल पनि एउटा राष्ट्र हो र चीन अथवा भारत जति जुन किसिमको एउटा राष्ट्र हो त्यस्तै किसिमको राष्ट्र नेपाल पनि हो यस कारणले गर्दा हाम्रो आफ्नै किसिमको चाहिँ स्वाभिमान छ आफ्नै किसिमको चाहिँ सम्मान छ एउटा जुन असंलग्न राष्ट्रनीति भएको एउटा देश हो यस कारणले गर्दाखेरि हामी आफ्नो जुन स्थितिलाई समृद्ध बनाउँदै अगाडि लैजान चाहन्छौँ र नेपाल राष्ट्रलाई एउटा राष्ट्रको रूपमा स्थापित गरेर अगाडि जान चाहन्छौँ यस कारणले गर्दाखेरि हामीले दुवै राष्ट्रसँग चाहिँ एउटा सुमधुर सम्बन्ध राखेर जानुपर्छ हामी कुनै राष्ट्रसँग ढल्किने कसैलाई नजिक राख्ने कसैलाई टाढा राख्ने यस्तो किसिमको हाम्रो कूटनीति हुँदैन हाम्रो कूटनीति एकदम समान ढङ्गले दुवै राष्ट्रलाई समान ढङ्गले हेर्ने र यति मात्र होइन अरू तेस्रो मुलुकहरूसँगको सम्बन्ध पनि हामीले सुमधुर राख्ने र उहाँहरूसँग कूटनीतिक सम्बन्ध पनि अत्यन्तै सुमधुर राखेर जानुपर्ने हुन्छ र यसै किसिमले चाहिँ हामी अगाडि जानुपर्छ भन्ने खालको कुरा हामी सरकारलाई पनि निर्देशन दिइरहेको हुन्छौँ।
हजुर, धेरै धन्यवाद छ मान्यजी, आजलाई समय यति नै रह्यो, फेरि पनि विषयगत रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बारेमा हामी फेरि पनि कुराकानी गर्नेछौ। समय र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैथ्यौं संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्र निरौला खरेलसँग। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।